صلي على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم ارزقني علما نافعا واسعا عميقا اللهم ارزقني رزقا واسعا حلالا طيبا مباركا من عندك اللهم ارزقني حياة سعادة وموت شهادة آمين اللهم تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا ارحم الراحمين آیت نمبر 164 تک پڑھا تھا آج آیت نمبر 165 سے مطالعہ کرتے ہیں جی یہ 165 پڑھ لیے اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم لیکن اللہ یشہد بما انزل الیک انزلہ بعلمہ والملائکہ یشہدون وکفا باللہ شہیدا لیکن یہ تو وہی کلمہ ہے جسے اردو میں ہم لیکن کہتے ہیں عربی لہجے میں یہ لیکن ہے لیکن اردو میں ہم اسے لیکن کہتے ہیں معنی ایک ہی اللہ اللہ تعالی اردو میں بھی استعمال کرتے ہیں یہ کلمہ یشہدو یشہدا شاہدہ یشہدو شہادت دینا گواہی دینا یہ تو اردو میں بھی استعمال ہوتا ہے شروع میں یہ لگ گئی ہے مضارع کی علامت کے طور پہ یا تا الف اور نون اگر کلمے کے شروع میں لگے ہوں تو یہ مضارع کی علامت ہوتے ہیں تو اس کا ترجمہ زمانہ حال میں کرتے ہیں یا زمانہ مستقبل میں کرتے ہیں اللہ یشہدو اللہ گواہی دیتے ہیں یا دیں گے بما یہ کلمہ با جمع ما سے مل کر بنا ہے با کے معنی ایک پڑھے تھے کے ساتھ با کے ایک معنی آپ نے پڑھے تھے پر باللہ اللہ پر کبھی با کے معنی ہم نے پڑھے تھے سبب اور وجہ بجہالت جہالت کے سبب کبھی با کے معنی کے بدلے پڑھے تھے اور کبھی با کے معنی کے متعلق بکل شیء علیم ہر چیز کے متعلق جانتے اور یہ کلمہ ماں بھی چار معنی میں ہم نے پڑھا تھا کبھی ماں کے معنی کیا ہوتے ہیں ما ادراک تجھے کیا پتا ہے ملکاریہ وہ کھرکھرا ڈالنے والی چیز کیا ہے کبھی یہ ماں کا کلمہ کیا کے معنی میں اور کبھی یہ جو کے معنوں میں بھی آتا ہے ما فعل تم جو فعل کیا تم نے اور کبھی یہ ماں نافیہ ہوتا ہے ما عندی شیئن میرے پاس کوئی چیز نہیں ماں نہیں ہے عندی میرے پاس شیئن کوئی چیز اور کبھی ماں کتنا کے معنوں میں آتا ہے تعجب کے ساتھ کہنا ہو ماں اجملہ کا ماں احسانہ کا اے رسول پاک آپ کتنے خوبصورت ہیں کتنے اچھے ہیں جب یہ بات کہنی ہو تو تب کل بھی کلمہ ماں استعمال ہو. تو سیاق و سباق میں ہم نے دیکھنا کہ یہاں پر اس کے معنی کیا ہیں. دونوں ہی حروف آئے ہیں اور دونوں کو اکٹھا کر کے لکھا گیا ہے بما, اس کے متعلق جو کہ انزلہ, جو کہ نازل کیا گیا. نازلہ ہوتا تو نازل ہوا, نازلہ ہوتا تو اس کا مطلب ہوتا نازل ہوا, لیکن ایک الف کا شروع میں اضافہ کیا گیا ہے, کسی اور نے نازل کیا. انزلہ نازل کیا, جس طرح خارجہ وہ باہر چلا گیا اور اخرجہ اسے باہر نکالا, کسی اور نے نکالا. داخلہ وہ داخل, ادخلہ اس نے اسے داخل کیا. اسی طرح یہاں بھی کلمہ نازلہ نون زے لام کے ساتھ, ویسے تو نازل اردو میں بھی استعمال کرتے ہیں لیکن الف کے ساتھ جب آئے گا تو انزلہ نازل کیا. الیک, یہ کلمہ الا جمع کاف سے مل کر بنا ہے. کاف تو مخاطب کی علامت ہے, کاف کے اوپر زبر ہو تو مذکر, زیر آ رہے تو مونس, کما آ رہے تو اس سے مراد دو ہو جاتا ہے, اور کم آ رہے تو تم سا مذکر, اور کن آ رہے تو تم سا مونس. الا کا مطلب کی طرف, الیک آپ کی طرف, انزلہ اس نے نازل کیا اس کو, یعنی اس کو جو تنزیل ہوئی ہے اس کو نازل کیا, بھی علم ہی, بے یہاں کے معنی ہے کے ساتھ, علم اردو ہی کا کلمہ ہی اس کے, یعنی اپنے علم کے ساتھ اس نے نازل کیا ہے, ہپ ہیزرڈ, خود بخود کوئی چیز اس طرح ان تک نہیں پہنچی, وہ اللہ کے علم میں ہے ہر وہ چیز جو انہوں نے نازل کی ہے, ہر آیت جو نازل کی, ہر حکم جو نازل کیا, ہر تعلیم جو نازل کی, وہ اللہ کے علم میں. والملائکۃ یشہدون, واو کے معنی اور, ملائکہ فرشتوں, یہ ہماری زبان میں بھی استعمال ہوتا ہے کلمہ نہیں, یشہدون, یہ تو پھر مضارع کی علامت, وانون جمع کی علامت, باقی کلمہ وہی اردو کا رہ گیا, شاہدہ گواہی دینا. والملائکۃ یشہدون, اور فرشتے بھی گواہی دیتے ہیں اس بات کی کہ جو کچھ نازل ہوا ہے وہ اللہ کے علم کے مطابق نازل ہوا ہے. وکفا باللہ شہیدا, وکفا, وہ ہماری زبان کا کلمہ, کفا کفایت کرتا ہے, کافی ہے, اتنا ہی کافی ہے, باللہ اللہ کے متعلق شہیدا کہ وہ شہید ہے, وہ گواہ ہے. یہ فرشتوں کی گواہی بھی ہم نے بتا تو دی ہے لیکن اتنا ہی کافی تھا کہ اللہ اس پہ گواہ ہے کہ جو کچھ نازل کیا ہے وہ میرے علم کے عین مطابق ہوا ہے. مگر اللہ گواہی دیتا ہے کہ جو کچھ اس نے تم پہ نازل کیا اپنے علم سے نازل کیا ہے, اور اس پر ملائکہ بھی گواہ ہے, اگرچہ اللہ کا گواہ ہونا بالکل کفایت کرتا ہے, اللہ کا کہنا ہی کافی ہے. ان یہ بات یاد رہے کہ پچھلے جو آیت پڑھی تھی اس کے حوالے سے کہی گئی ہے, یہ سارے رسول خوشخبری دینے والے اور ڈرانے والے بنا کر بھیجے گئے تھے تاکہ ان کو مابوس کر دینے کے بعد لوگوں کے پاس اللہ کے مقابلے میں کوئی حجت نہ رہے. اور اللہ برحال غالب رہنے والا اور حکیم و دانا ہے. لوگ نہیں مانتے, نہ مانے, مگر اللہ گواہی دیتے ہیں جو کچھ اس نے تم پہ نازل کیا ہے رسول اپنے علم سے نازل کیا, اور اس پر ملائکہ بھی گواہ ہیں, اگرچہ اللہ کا گواہ ہونا بالکل کفایت کرتا. ये जो पैगंबर आए बशीर और नजीर बनकर आए, जितनी बशारतें दी हैं रसूलुल्लाह ने अपने पास से, उनमें से कोई बशारत नहीं दी। अल्लाह ने अपने इल्म के मुताबिक कि किस कौम के लिए कौन कौन सी बशारतें होनी चाहिए, उस नबी को वही बातें बताई और उन्होंने अपनी उम्मत को वो बातें बताई। इसी तरह मोहम्मद रसूलुल्लाह, ये लोग अगर आपको नहीं मानते तो ना माने। ये कहते हैं जो कुछ नाजिल हुआ है वो हक नहीं है। ये कहते हैं जिनको तो फलां फलां सिखा देता है, या एक बंदा आता है वो रात को इनको सारी कहानी सुनाता है और वो ये उसे अरबी में अच्छी तरह बयान कर देते। वो फरिश्ते जो इसको लेकर आए हैं वो भी इस पे गवाह हैं, वो ना भी गवाही में हो, क्योंकि लोग तो उनकी गवाही को ना देख सकते हैं ना ले सकते हैं कि अल्लाह ही काफी नहीं है। तो ये यहूद को चूंकि मुखातब किया जा रहा है, वो अल्लाह को तो मानते हैं। अगर अल्लाह को मानते हो तो फिर अल्लाह ही तो कह रहा है कि मैं काफी हूं कि ये बात मैंने नाजिल की। ये जो ज्यादा मुत्तकी परहेजगार बन के दिखाता है ना अपने आप को, तस्बीह पकड़ी होती है, आप उसे कोई नेकी की बात कह दे, चुप कर मैंने तेरे तो ज्यादा पता है। यकीनन आपको बहुत पता होगा, यकीनन पता हो, लेकिन ये जो बात कही जा रही है ये तो अल्लाह की तरफ से है, इसका इनकार तो नहीं ना करना चाहिए। लेकिन अंदर का गुरूर और नंबर दो एक तौसब नाम की एक चीज होती है, ये दो चीजें मान्य हो जाती हैं उस बात को मानने में। यहूद के अंदर भी यही था, एक तो उनको ये गुरूर कि ये नबी उम्मी और इतनी इलम की बातें करता है। एक तो ये मसला था, और दूसरा मसला तौसुब। और ये तौसुब ऐसे मेरे और आपके अंदर भी है, चचा का बेटा जरा तरक्की कर जाए खुशी होती है, क्या हौल उठते अंदर से। शरीका बरादरी, तो हम इस्माइली हैं, हजरत इस्माइल की औलाद हैं, हजरत इस्माइल के चचा के बेटे की औलाद इसराइल, ये दोनों तो भाई हैं आपस में, कजन्स हैं, हमसे आगे बढ़ गए। और यही बात उन्होंने कहा कि देखो पानी पिलाने में भी आगे, हमसे हाजियों को उसकी हिफाजत में भी आगे, और आज नई बात कह दी कुरान मुझ पर नाजिल होता है, मैं अल्लाह का नबी हूं, क्या ये भी मान ले। तो काब बिन अशरफ भाई ने पूछा, भाई वैसे आप मुनाजरा तो करके आए हैं, बात तो की है रसूल से, क्या वो नबी लगा है? तो बखुदा है तो नबी है, तो नबी तो फिर क्या ख्याल है मान ले, हमारी किताब में आया है ना, आकिब का कलिमा तौरात में आया था, फारकुलीत का कलिमा अंजील में आया था, हमारी किताब में ही तो आया ना कि वो आकिब आएगा, तो ये आकिब है तो फिर इसको क्यों ना माने, हमारी किताब की तस्दीक हो जाएगी। तो उसने कहा जीते जी तो नहीं मानता, अपना सर नीचा कर ले। ये गुरूर और तकब्बुर, और दूसरा अंदर का हसद और हकद, ये हमेशा हक को मानने के रास्ते में हायल होता। बहुत जोहद और तकवे वाले लोगों को, जिनके जोहद और तकवे के बारे में जो जाहरी सूरत हाल है उसके ऊपर कोई दो राय नहीं हो सकती कि वो बड़े नेक होते, उनको कहा जाए ना आओ अल्लाह के दीन को غالب करें. बस सियासत जो होती है बड़ी फजूल चीज होती है, ये प्रीत चीज है, हम इसके अंदर हिस्सा नहीं लेते. कभी कुरान में अल्लाह का हुक्म है कि तमाम अध्यान पर इस दीन को غالب कर दो, आओ मिलकर इसको غالب करें. नहीं मानेंगे. तजर्बा होगा आपका. नहीं सर, बल्कि प्लीत कहेंगे. सियासत तो उस इल्म का नाम है, सासा यसूसु सियासतन, उस इल्म का नाम है जिसके जरिए हुकूमत की जाती है. यह हुकूमत तो मोहम्मद रसूलुल्लाह ने की थी, यह हुकूमत तो खुलफाए राशिदीन ने की थी, और 80 साल बाद आने वाले खलीफा राशिद उमर बिन अब्दुल अजीज ने की थी. हाँ, प्लीत कहना है हर उस ख्याल को कहो जो किताबुल्लाह और सुन्नत मुताहरा से टकरा जाए, वो तुम्हारा हो या तुम्हारे दानिशवरों का ख्याल हो, वो प्लीत ख्याल हो सकता है. लेकिन जिसके बारे में अल्लाह फरमा दें, जिसके बारे में रसूल फरमा दें, उसके बारे में सोचना, उसके बारे में राय रखना, फिर उसके अंदर एक और बात होती है कि अंदर का हसद होता है ना, अंदर के हसद की वजह से आदमी नहीं चाहता कि ये तरक्की करके ऊपर चला जाए. तो फिर अगला जुमला ये कहा जाता है और नहीं जी नहीं, इनको इस्लाम वाम से कोई तल्लक नहीं है, इनको तो इस्लामाबाद चाहिए. ये भी जुमला सुना होगा आपने. एग्जैक्ट यही कलिमा हजरत मूसा अलैहिस्सलाम को भी कहा गया. कुरान कहता है वो ये जो दोनों भाई नेक बनकर आ गए हैं ना हमें दावत देने के लिए, ये तुमसे तुम्हारी हुकूमत छीनना चाहते हैं. यही कहा था फिरौन ने जी. और जब वलीद मोहम्मद रसूलुल्लाह के पास आया था तो यही जुमला कहा था, भतीजे अगर तू सारी तगड़ो से ये समझता है कि तुझे इख्तदार मिल जाए तो हम तुझे बादशाह मानने को तैयार हैं, ये कहना छोड़ दे. कि ये सियासत करते हैं दीन के नाम पे, यही इल्जाम शुरू से लेकर दीन के गलबे की कोशिश करने वालों पे लगाया गया. तो जाहिर है कि दीन को गालिब करने के लिए इंसानों का ग्रोह ही गालिब आएगा तो वो दीन गालिब होना है ना. तो कहते हैं ये जात के लिए है, तो अपने जात के ऊपर किसी दूसरी जात को बालातर देखना ये हसद और हकत द्वारा कर ही नहीं सकता. बुनियादी कमजोरी वही है. इसी की वजह से उन्होंने कहा अब अल्लाह ने गवाही दी कि जो कुछ नाजुल हुआ है ये मेरे इल्म के साथ नाजुल हुआ है, लेकिन यहूद मानने को तैयार ही नहीं. वो जो बात कही है हजूर ने कि खुदा की कसम कोई बिल ऐसा नहीं जिसमें बनी इसराइल वाले घुसे और तुम ना घुसो. खुदा लगती कही है हम खुद भी, क्या ये सब मानते हैं जो कुछ मोहम्मद रसूलुल्लाह पे नाजल हुआ, क्या हम उसको तस्लीम कर रहे हैं? हमारे मौली साहब जो बात कह दे हमने उसको मानना, दूसरी बात को नहीं मानना. हमारा सियासी लीडर जो कह देगा हमने उसकी बात को मानना, हम अल्लाह की बात को और कुरान की बात को नहीं मानना. ये फिरके बनाने के लिए किसने कहा था? अल्लाह ने जी. किसकी बात मान ली? अल्लाह ने कहा था वला तफर्रको, हम फिरका बने. बैत कितनी बड़ी अमानत है अल्लाह की, जिसे आज की जबान में अंग्रेजी में वोट कहते हैं. बैत कितनी बड़ी अमानत है, کہ نا اہل آدمی اقتدار میں آ جائے تو حسین اپنے اور 72 افراد کا سر کٹوا دیتا ہے لیکن بیعت نہیں کرتا. یہ جو کچھ نازل ہوا تھا اللہ کی طرف سے حسین نے تو مان لیا, حسین کے ماننے والے بھی مان رہے ہیں. جس کو ہم ووٹ کرتے ہیں یہ یزید سے اچھے ہوتے ہیں. میں یزید کی صفات بیان کروں آپ کہیں گے وہ تو ولی اللہ تھا. لیکن چند باتوں کی وجہ سے وہ بیعت کا اہل نہ رہا. اللہ نے قرآن حکیم میں جو کچھ نازل کیا ہے محمد رسول اللہ نے کہا کہ اگر میں, یہ بھی قرآن حکیم میں ہی الفاظ کہہ رہا ہے, ان کے معنی کو بدل کر بھی میں کچھ اور بات کہہ دوں تو میرا اللہ مجھے حبل الورید سے پکڑ لے, شارق میری دبا دے. اللہ کی گواہی کافی نہیں حضرات؟ جو کچھ نازل ہوا قرآن کے اندر کیا اس پہ اللہ کی گواہی کافی نہیں؟ مجھے آواز نہیں آ رہی آپ کو. واقعی اگر اللہ کی گواہی کافی ہے تو میں پوچھتا ہوں کہ اللہ کی گواہی کافی ہے کہ وہ سچ اور حق ہے تو پھر آج کے بعد آپ دیوبندی, بریلوی, اہل حدیث اور شیعہ کیسے ہو؟ وہ تو کہتا ہے ولا تفرقوا, وہ تو کہتا ہے واتصموا بحبل اللہ جميعا ولا تفرقوا. ان الذين كفروا, یہ بات یاد رہے کہ پورے قرآن حکیم کا انکار کرنا یا قرآن حکیم کی ایک آیت کا انکار کرنا یہ سب کفر ہے. اب 6,666 آیات میں سے 6,665 کو مان لیں اور ایک کو نہ مان لیں. غلام اپنے مالک آقا شہنشاہ فرما روا پالن ہار کی بات کا انکار کر جائے اللہ اسے کافر کہتا ہے. اس میں ایک فرق ضرور رکھیے, ایک ہے فہم کا معاملہ, بندے کو سمجھ نہیں آئی اس کے اوپر اللہ کے ہاں کوئی معاوضہ نہیں, یہ بات ذہن میں رہنی چاہیے. ایک آدمی ہے اس نے قرآن حکیم میں پڑھا اور اس کو بات سمجھ نہیں آئی, وہ اللہ کے ہاں کافر کی حیثیت نہیں رکھتا, نہ سمجھ ہے بچارا, آ جائے گی سمجھ. لیکن جو بندہ جانتے بوجھتے ہوئے بھی کج بیسی پہ اتر آئے, مناظرے پہ اتر آئے, لڑنے جھگڑنے پہ اتر آئے, لبیک سعدیک نہ کہے, سمے نہ واتا نہ کہے, ہم نے سنا اور اطاعت کی نہ کہے, وہ مومنین کی فہرست میں نہیں رہتا. ان الذین کفروا وصدوا عن سبیل اللہ, انا کے معنی الذین, جو سب اشخاص, انا ہو یا انا ہو ہر دو حالتوں میں اس کے معنی تو بے شک ہی رہیں گے. الذین, جو سب اشخاص, کافروا, جنہوں نے کفر کیا, جو کچھ نازل ہوا ہے, یہ جو کچھ کے اندر ابھی تک جو میری گفتگو تھی وہ یہاں تک تھی کہ جو کچھ قرآن حکیم میں نازل ہوا, بس جو کچھ نازل ہوا ہے وہ قرآن حکیم میں ہے یا کہیں اور بھی ہے؟ نبی محترم جتنی باتیں کہتے ہیں وہ اپنے پاس سے کہتے ہیں. قرآن حکیم کا دعویٰ ہے وما ینتقو عن الہوا, دین کے حوالے سے جتنی باتیں رسول اللہ کہہ دے وہ اپنی جناب سے نہیں کہتے, ان ہوا الا وحی ان یوہا, وہ وحی ہوتی ہے جو ان پہ نازل ہوتی ہے. گویا کتاب اللہ اور سنت مطہرہ کے بارے میں یہ رویہ بنا لیجئے کہ جب کوئی شخص یہ کہے کہ یہ اللہ نے بات کہی ہے، یہ بات رسول اللہ نے ارشاد فرمائی ہے، مومن رہنے کے لیے اس کی اطاعت لازم ہو جاتی ہے، ہاں اس بات کا استحقاق باقی رہتا ہے کہ یہ کہنے والا جو بات کہہ رہا ہے واقعی اللہ نے کہی ہے یا نہیں کہی۔ جب تک آپ اس کی تحقیق نہیں کر لیتے اس وقت تک اس بتائی ہوئی بات ممکن ہے وہ غلط ہی ہو، اس کے خلاف